हज़रत नूह अलैहिस्सलाम की पूरी ज़िंदगी का आउटकम 70 से 80 लोग। आज तो हमारे एक दर्स में इससे ज़्यादा लोग आ जाते हैं, हज़ारों की तादाद के मजमे। जहाँ जितनी आबादी है वहाँ उतने लोग आते हैं। तो हज़रत नूह कामयाब थे कि नाकाम थे? कामयाब थे। तो कभी भी हेड काउंट पे ना लाइए अपने आप को। अब कश्ती में लोगों को सवार किया जा रहा है। वकाल अरकबू फीहा बिस्मिल्लाह मजरेहा व मुरसाहा। नूह अलैहिस्सलाम ने कहा इस कश्ती में बैठ जाओ, अल्लाह ही के नाम से इसका चलना और ठहरना है। यकीनन मेरा रब बड़ी बख्शिश और बड़े रहम वाला है। वो कश्ती ने पहाड़ों जैसी मौजों में लेकर जा रही थी। यहाँ बिल्कुल अपने दिल को एक माँ और बाप की मोहब्बत जो औलाद से हो सकती है उसके साथ रखिए, और फिर ज़रा अगली आयतों को दिल पे हाथ रख के सुने। वही तजरी बिहिम फ़ी मौजिन कल जिबाल वनादा नूह इब्नहु वकाना फ़ी मंज़िलिया बुनैया अरकब माना वला तकुन मअल काफिरीन। वो कश्ती नहीं पहाड़ों जैसी मौजों में लेकर जा रही थी, और नूह अलैहिस्सलाम ने अपने बेटे को जो एक किनारे पर खड़ा था पुकार कर कहा, ए मेरे प्यारे बच्चे हमारे साथ सवार हो जा और काफिरों में शामिल ना रह। बाप की पुकार मतान हसना की थी। बेटे का जवाब सुनिए। खाला साबीला जब अल यासिमुनी मिनल मा। उसने जवाब दिया, मैं तो किसी बड़े पहाड़ की तरफ पनाह में आ जाऊँगा जो मुझे पानी से बचा लेगा। नूह अलैहिस्सलाम ने कहा, आज अल्लाह के अमर से बचाने वाला कोई नहीं, सिर्फ वही बचेंगे जिन पर अल्लाह का रहम हुआ। इसी वक्त इन दोनों के दरमियान मौज हायल हो गई। फकान मिनल मुगरकीन, और वो डूबने वालों में से हो गया। नूह का बेटा डूब गया नूह की आंखों के सामने। अल्लाह चाहता तो बेटे को कहीं दूर डुबो देता, लेकिन औलादों के ये गम पड़ते हैं दिल पे, ताकि एक इंसान को इस चीज़ का यकीन आ जाए कि मैं 950 साल तक भी अल्लाह के दीन का काम करती या करता रहूँ ना, फिर भी अल्लाह पे मेरा कोई ज़ोर नहीं है। आज कहते हैं वो तो इतने नहीं कि उनकी अल्लाह ने नहीं सुननी तो किसकी सुननी है, वो तो इतना दीन का काम करते और कराते, वो तो ये देते वो तो लेते कि अल्लाह को रिश्वत तो नहीं चाहिए आपसे मुझसे। तो हज़रत नूह की आंखों के सामने उनका बेटा डूब गया। अब हज़रत नूह ने अपने बेटे को नसीहत की, आपका मेरा काम भी यही है, चूँकि इस बारे में हम वालिदैन को ख़ास तौर पर फोकस करें तो एक दुआ याद कीजिए, औलाद को इल्म और हिकमत की दुआ दिया करें। अल्लाह के नबी ने एक दुआ दी इब्ने अब्बास को, अल्लाहुम्मा फक्किहु फिद्दीन वअल्लिमहु तावील। ए अल्लाह इसे दीन में समझ और तफसीर का इल्म दे। सिलसिला तो सहीहा की रिवायत है 3391, और इसकी वजह से आपको पता है कि अल्लाह ने उसको मुफस्सिर कुरान बना दिया। अपने बिगड़े से बिगड़े बच्चों को ये दुआ दें जो कुरान सही पढ़ते भी नहीं, उनको भी दुआ दें, अल्लाह तुझे आलिम बनाए, तुझे फाजिल बनाए, तुझे काबा का इमाम बनाए। अपनी दुआएं वैसी शुरू कर दें, अल्लाह तुझसे राज़ी हो जाए, अल्लाह तुझे रोज़ेदार बनाए, अल्लाह तुझे मुत्तकी बनाए, अल्लाह तुझे मोहसिन बनाए। आप देखिएगा कि इन दुआओं को सुनते सुनते भी इंशाल्लाह खैर आएगी। अब क्या हुआ, कौम पे जो अज़ाब था उसका आखिरी सीन, वकील यार दू, फरमा दिया गया ज़मीन अपने पानी को निगल जा रहा है, आसमान बस कर थम जा। इसी वक्त पानी सुखा दिया गया और काम पूरा कर दिया गया, और कश्ती जूदी नामी पहाड़ पर जा लगी। और फरमा दिया गया कि जालिम लोगों पर लानत नाजिल हो। सुभान अल्लाह, आज भी जूदी पहाड़ पर इस कश्ती के आसार दिखे। ये कुरान के उन मौजज़ात में से है जो कि आज भी दिख रहे हैं। तूफ़ान नूह से बची हुई कश्ती आज भी मौजूद है। आने वाले दौर में हो सकता है वो पब्लिक के लिए डिस्प्ले पे भी रख दी जाए, लेकिन ये नहीं पता कि लोग उससे नसीहत लेंगे कि नहीं। तो कैसे मुकाम पर पारा रुब होता है, आयत 44 पे अल्हम्दुलिल्लाह कहिए। और अब आगे हज़रत नूह अलैहिस्सलाम की वो बातें जो अल्लाह के साथ हो रही हैं अपने बेटे से मुतल्लिक, ज़रा इशारे समझिएगा, और हज़रत नूह का अदब देखिए जो अल्लाह के मामले में करते हैं। वनादा नूह रब्बहू, नूह अलैहिस्सलाम ने अपने परवरदिगार को पुकारा और कहा, वकाल रब्बी इन इब्नी मिन अहली, ए मेरे रब मेरा बेटा तो मेरे घर वालों में से है। बस इतनी बात की है, ये निकाला मेरे बेटे को क्यों डुबोया, अल्लाह मैंने तेरा क्या बिगाड़ा, अल्लाह तूने मेरी नेकियों की को कदर ना की गलत। ये है खूबसूरत पॉइंट। اور تقدیر مقابلہ تدبیر بھی ہے، اور حضرت نوح کو ان آزمائشوں میں ڈالا جا رہا ہے۔ اولادوں کے جو غم ہوتے ہیں نا، اگر بندہ اس پہ صبر کر کے اور اللہ کے قریب ہو جائے نا، تو خوشیاں دنیا میں بھی ملتی ہیں آخرت میں بھی۔ کیسے؟ فرمایا، یقیناً تیرا وعدہ بالکل سچا ہے، اور تو سب حاکموں سے بہتر حاکم ہے۔ اللہ تعالیٰ نے فرمایا، اے نوح، وہ یقیناً وہ تیرے گھرانے سے نہیں، اس کے کام بالکل ہی ناشائستہ ہیں۔ تجھے ہرگز وہ چیز نہ مانگنی چاہیے جس کا تجھے مطلقاً علم نہ ہو۔ میں تجھے نصیحت کرتا ہوں کہ تو جاہلوں میں سے اپنا شمار کرانے سے باز رہے۔ نوح علیہ السلام نے کہا، میرے پالنہار، میں تیری ہی پناہ چاہتا ہوں اس بات سے کہ تجھ سے وہ مانگوں جس کا مجھے علم ہی نہ ہو۔ اگر تو مجھے نہ بخشے گا اور تو مجھ پر رحم نہ فرمائے گا، تو میں خسارہ پانے والوں میں سے ہو جاؤں گا۔ ذرا سا غور کیجئے اس جملے پہ، رب انی اعوذ بک ان اسألک ما لیس لی بہ علم والا تغفر لی وترحمنی اکن من الخاسرین۔ کیا دکھ رہا ہے؟ ایٹیچیوڈ ہے اس میں، یا عاجزی ہے، ہمبلنس ہے۔ فوراً ڈر گئے کہ کہیں میں ایسی بات نہ کہہ دوں کہ جس سے اللہ تعالیٰ ناراض ہو جائے، اسی لیے یہ دعا مانگی۔ آپ اور میں بھی ایسی دعائیں مانگ سکتے ہیں۔ کبھی کبھی نا بے تکلفی میں بندہ اللہ کو کچھ کہہ دیتا ہے۔ نبی صلی اللہ علیہ وسلم کے بارے میں کبھی ایسی پیار محبت میں کوئی ایسا جملہ نکل جاتا ہے جو نہیں نکلنا چاہیے۔ کیا کیجئے، اللہ تجھے تو دل کا پتہ ہے، جو منہ سے لفظ نکل گیا اس کو معاف کر دے، دیٹس اٹ۔ اللہ اتنا نقطہ نواز ہے، آپ کو ہر وقت نوازنے کو تیار ہوتا ہے۔ انبیاء کرام کے یہ قصے پڑھ کر آپ کو مجھے اپنے آپ کو اور زیادہ گہرائی کے ساتھ دیکھنے سوچنے کا موقع ملتا ہے۔ اب کیا ہوتا ہے؟ قیل یا نوح، فرما دیا گیا کہ اے نوح، ہماری جانب سے سلامتی اور برکتوں کے ساتھ اتر، جو تجھ پر ہیں اور تیرے ساتھ کی بہت سی جماعتوں پر، اور بہت سی وہ امتیں ہوں گی جنہیں ہم فائدہ تو ضرور پہنچائیں گے، لیکن پھر انہیں ہماری طرف سے دردناک عذاب پہنچے گا۔ یہ خبریں غیب کی خبروں میں سے ہیں جن کی وحی ہم آپ کی طرف کرتے ہیں، انہیں اس سے پہلے آپ جانتے تھے اور نہ آپ کی قوم، اس لیے آپ صبر کرتے رہیے۔ یقین مانیے کہ انجام کار پرہیزگاروں کے لیے ہے۔ یہ کیا ہوا؟ ایک دم نبی صلی اللہ علیہ وسلم کو پکار لیا۔ یہاں نوٹ کیجیے، اللہ کے نبی کو جب مکہ والے ستاتے تھے تو اللہ یہ کہانیاں سنا کر آپ کا دل لبھاتے تھے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم پچھلی قوموں کے قصے سن کر اور انبیاء کرام کے حالات کو سن کر یقیناً سوچتے ہوں گے کہ جب میرے بھائیوں کے ساتھ یہ ہوا تو اگر میرے ساتھ بھی ایسا ہو گیا تو کیا بڑی بات ہے۔ تو یہاں قوم نوح کا قصہ پورا ہوا۔ پہلے عمل کی بات لکھی، علماء کا مذاق اڑانے سے دوسروں کو خبردار کیجئے، کیونکہ علماء انبیاء کے وارث ہوتے ہیں۔ جہاں نصیحت کی ضرورت ہو وہاں نصیحت کیجئے، اور جہاں دعا کی ضرورت ہو وہاں لوگوں کے لیے دعا کیجئے۔ اللہ تعالیٰ سے چلتے پھرتے اٹھتے بیٹھتے استغفار کیجئے۔ اس بارے میں استغفار کا بھی بہت تذکرہ آپ دیکھ رہے ہیں قرآن پاک سے۔ رہنمائی، جو اللہ پر ایمان نہیں رکھتا، اسے رشتہ داری یا نسب کوئی فائدہ نہ دے گا۔ دنیاوی اسباب کتنے ہی مضبوط کیوں نہ ہوں، گناہگار کو اللہ کی سزا سے نہیں بچا سکتے۔ صبر اور تقوی ظالم پر فتح پانے کے بہترین اسباب ہے، اختیار کیجئے۔ غور و فکر کے چند گوشے، ہر کام شروع کرنے سے پہلے بسم اللہ پڑھیے، جیسے کہ حضرت نوح نے بسم اللہ ہی مجرحا کہا کشتی میں بیٹھتے ہوئے۔ لوگوں کے دین کا ایک ہونا خاندان اور نسب کے ایک ہونے سے زیادہ مضبوط حیثیت رکھتا ہے۔ پہلے مغفرت کی طلب اور پھر رحمت کا مطالبہ، اس لیے کہ جب مغفرت کے ذریعے اللہ کی رضا کا مقام پا لیں گے تو رحمت بھی حاصل کر لیں گے۔ ایک اور قوم، حضرت ہود علیہ السلام کی قوم، اور قوم کا نام قوم عاد تھا۔ آئیے دیکھتے ہیں آیت نمبر 50 سے، وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا، اور قوم عاد کی طرف ان کے بھائی ہود کو ہم نے بھیجا، اس نے کہا، میری قوم والو، اللہ ہی کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، تم تو صرف بہتان باندھ رہے ہو۔ اے میری قوم، میں تم سے اس کی کوئی اجرت نہیں مانگتا۔ دیکھیں وہی محبت کا انداز اور وہی بے غرضی، میرا اجر اس کے ذمہ ہے جس نے مجھے پیدا کیا، تو کیا پھر بھی تم عقل سے کام نہیں لیتے؟ یعنی تھاٹ پروکنگ سٹائل ہے۔ اے میری قوم کے لوگو، تم اپنے پالنے والے سے اپنے گناہوں کی معافی طلب کرو اور اس کی جناب میں توبہ کرو، تاکہ وہ برسنے والے بادل تم پر بھیج دے اور تمہاری طاقت پر اور طاقت اور قوت بڑھا دے، اور تم جرم کرتے ہوئے روگردانی نہ کرو۔ وَيَا قَوْمِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ۔ نوٹ کیجئے، توبہ الگ ہے، استغفار الگ ہے۔ تو گویا کہ انبیاء کرام نے اپنی قوموں کو استغفار کی بھی دعوت دی اور توبہ کی بھی دعوت دی۔ قوم کا جواب سنیے، قالوا یا ہود ما جیتنا ببینۃ، انہوں نے کہا ہو تو ہمارے پاس کوئی دلیل تو نہیں لایا، اور ہم صرف تیرے کہنے سے اپنے معبودوں کو چھوڑنے والے بھی نہیں، اور نہ ہم تجھ پر ایمان لانے والے۔ دیکھیے کیسی زبان چل رہی ہے، اور ایسی باتیں کر کے پھر بھی اپنے آپ کو حق پہ سمجھتے تھے، اور اس سے بھی بڑھ کر کیا کہہ رہے ہیں؟ آیت 54 دیکھیے، ان نقول الا، بلکہ ہم تو یہی کہتے ہیں کہ تو ہمارے کسی معبود کے بڑے جھپٹے میں آ گیا ہے، نعوذ باللہ، یعنی یہ ہمارے معبودوں کی مار پڑی ہے جو تو ایسی بہکی بہکی باتیں کر رہا ہے۔ کتنا ایٹیچیوڈ ہے، اور انبیاء کرام کا صبر کتنا ہے، ہمیں کوئی ذرا سا کچھ کہہ دے ہمارے تو سر سے پاؤں میں آگ لگ جائے۔ تو یاد رکھے، اپنی ذات کے دفاع نہ کیا کریں، دین کا دفاع کریں۔ اس نے جواب دیا، میں اللہ کو گواہ کرتا ہوں اور تم بھی تو گواہ رہو کہ میں اللہ کے سوا ان سب سے بیزار ہوں جنہیں تم شریک بنا رہے ہو، اچھا تم سب مل کر میرے خلاف چالیں چل لو اور مجھے بالکل مہلت بھی نہ دو۔ یہ کون کہے گا جس کو پتا ہے کہ میرے پاس مدان حسن ہے، میرا بھروسہ صرف اللہ ہی پر ہے جو میرا اور تم سب کا پروردگار ہے، جتنے بھی پاؤں دھرنے والے ہیں سب کی پیشانی وہی تھامے ہوئے۔ محاورہ ہے قسمت کے اللہ کے ہاتھ میں ہونے کا۔ ان ربی علی صراط مستقیم، یقیناً میرا رب بالکل صحیح راہ پر ہے، بس اگر تم روگردانی کرو تو کرو، میں تمہیں وہ پیغام پہنچا چکا جو دے کر مجھے تمہاری طرف بھیجا گیا تھا۔ میرا رب تمہارے قائم مقام اور لوگوں کو کر دے گا، اور تم اس کا کچھ بھی بگاڑ نہ سکو گے۔ ان ربی علی کل شئین حفیظ، یقیناً میرا پروردگار ہر چیز پر نگہبان ہے۔ قوم کی گستاخیاں ہیں یہ، اور آپ فیل کریں گے اپنے وقت کا بہترین انسان، اپنی پوری زندگی جن کو دینے والا، ان کے ساتھ لوگ یہ باتیں کرتے ہیں۔ آپ کو مجھے آج کس کس رویے کا انتظار نہیں کرنا چاہیے؟ یا تو آپ حق کی بات کرنا چھوڑ دیں، یا پھر تنقید سے اور دھمکیوں سے ڈر جائیں۔ اب جیسے قوم نوح پہ عذاب آیا تو وہ پکڑی گئی، اور کب عذاب آتا ہے؟ جب قومیں اس طرح مونز لگتی ہیں۔ اللہ نے کہا ان کو چھوڑ دو، کیا وَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا هُودَ، اور جب ہمارا حکم آ پہنچا تو ہم نے ہود کو اور اس کے مسلمان ساتھیوں کو اپنی خاص رحمت سے نجات عطا فرمائی، اور ہم نے ان سب کو سخت عذاب سے بچا لیا۔ وَتِلْكَ عَادٌ، یہ تھی قوم عاد جنہوں نے اپنے رب کی آیتوں کا انکار کیا اور اس کے رسولوں کی نافرمانی کی، اور ہر ایک سرکش نافرمان کے حکم کی تابے داری کی۔ دنیا میں بھی ان کے پیچھے لعنت لگا دی گئی، اور قیامت کے دن بھی۔ دیکھ لو، قوم عاد نے اپنے رب سے کفر کیا۔ اَلَا بُعْدَ لِعَادٍ قَوْمِ هُودٍ، ہود کی قوم عاد پر دوری ہو۔ سٹبرننس تھی، اللہ نے ان کو اپنی رحمتوں سے دور کر دیا۔ یہاں ایک اور قوم کے بعد اب تیسری قوم، وَإِلَىٰ سَمُودَ أَخَاهُمْ صَالِحًا، اور قوم سمود کی طرف ان کے بھائی صالح کو بھیجا۔ اس نے کہا ہے میری قوم، تم اللہ کی عبادت کرو، اس کے سوا تمہارا کوئی معبود نہیں، اسی نے تمہیں زمین سے پیدا کیا اور اسی نے اس زمین میں تمہیں بسایا ہے۔ فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ، بس تم اس سے معافی طلب کرو اور اس کی طرف رجوع کرو، بے شک میرا رب قریب اور دعاؤں کا قبول کرنے والا ہے۔ انہوں نے کہا صالح، اس سے پہلے تو ہم تجھ سے بہت کچھ امیدیں لگائے ہوئے تھے، کیا تو ہمیں ان کی عبادت سے روک رہا ہے جن کی عبادت ہمارے باپ دادا کرتے چلے آئے؟ ہمیں تو اس دین میں حیران کن شک ہے جس کی طرف تو ہمیں بلا رہا ہے۔ آپ نوٹ کیجئے، کہہ رہے ہیں تم تو ہماری امیدوں پہ نہیں پورے اترے، تم سے تو بڑی امیدیں تھیں لیکن تم تو بالکل ہی کچھ اور نکلے، اور ساتھ ہی الزام لگا رہے ہیں کہ تم ہمیں باپ دادا کے طور طریقوں سے ہٹا رہے ہو، اور پھر شک بھی ہے۔ اتنی دھمکیوں کے بعد نبی کا جواب دیکھیے، قال یا قومی ارأیتم ان کنت علی بینۃ من ربی، انہوں نے جواب دیا میری قوم کے لوگوں ذرا بتاؤ تو اگر میں اپنے رب کی طرف سے کسی مضبوط دلیل پر ہوا، और इसने मुझे अपने रब की रहमत अता की हो, फिर अगर मैंने इसकी नाफरमानी कर दी तो कौन है जो इसके मुकाबले में मेरी मदद करे? तुम तो मेरा नुकसान ही बढ़ा रहे हो। और ऐ मेरी कौम वालों, ये अल्लाह की भेजी हुई ऊँटनी है जो इसने तुम्हारे लिए एक मौजज़े के तौर पर निकाली है। अब तुम इसे अल्लाह की ज़मीन में खाती भी छोड़ दो और इसे किसी तरह की ईज़ा न पहुँचाओ, वरना फौरी अजाब तुम्हें पकड़ लेगा। फिर भी लोगों ने इस ऊँटनी के पाँव काट डाले। इस पर साले ने कहा, अच्छा तुम अपने घरों में 3 दिन तो रह लो, ये वादा झूठा नहीं है। फिर जब हमारा फरमान आ पहुंचा, हमने सालेह को और इन पर ईमान लाने वालों को अपनी रहमत से बचा लिया और इस दिन की रसवाई से भी। इन्ना रब्बका हुवल कवीयुल अज़ीज़, यकीनन तेरा रब नहायत तवानार गालिब है। और ज़ालिमों को बड़े ज़ोर की चिंघाड़ ने आ दबोचा, फिर वो अपने घरों में ओंधे पड़े हुए रह गए, ऐसे कि गोया वो वहाँ कभी आबाद ही न थे। आगा रहो, कौम समूद ने अपने रब से कुफर किया, सुन लो इन समूदियों पर फिटकार पड़ी। इस कौम ने एक अजीब मुतालबा किया। कहते हैं कि छोटी सी चट्टान थी, उसका नाम था कातिबा, चट्टानों के भी पहाड़ों के भी नाम होते थे। कहा वो चट्टान फटे, फिर उसके अंदर से एक ऊँटनी निकले, फिर हमारी आंखों के सामने उस ऊँटनी का एक बच्चा हो, फिर हम मानेंगे तुझे नबी। क्यों भाई, ये नबी है कि कोई शोभा दिखाने वाले से हम मुतालबा कर रहे हैं? हज़रत साले ने दुआ कर दी कि अल्लाह तेरे लिए क्या मुश्किल है, और देखा जाए तो अल्लाह तो माँ के पेट से बच्चा निकाल सकता है, उसके लिए पहाड़ी के पेट से बच्चा निकालना क्या मुश्किल है। बिल्कुल वैसे ही हुआ, चट्टान फटी, उसमें से एक ऊँटनी निकली, वो घाबन थी, प्रेग्नेंट थी, वो अपने बोझ से हिल रही थी, लोगों की आंखों के सामने उसने बच्चा जाना, और फिर वो बच्चा भी और माँ भी उनके साथ रहने लगे। अब जब मुतालबा किया, पूरा भी हो गया। अब वो ऊँटनी थी, उसको खाना था, पानी पीना था, ज़ाहिर है कि जब कोई नेमत लेंगे तो उसका कोई प्राइस टैग तो होगा ना। हम बहुत बड़े बड़े दावे करते हैं, ये हो जाए वो कर देंगे, जब होता तो हम इफ्स एंड बट्स में पड़ जाते, फिर मजबूरियाँ, फिर रोने धोने। अब वो ऊँटनी जो इतनी तगड़ी थी, खाती पीती मोटी, वो किसी खेत में जाती पूरे खेत का चारा खा जाती, जब पानी पीने आती पूरे कुएं का पानी पी लेती। नतीजा क्या हुआ कि अब उनके जानवरों के लिए खाना पानी थोड़ा हुआ, अब उनको फिक्र लग गई। कुछ दिन तो चलता रहा, फिर क्या हुआ, बस ये थी वो दुश्मनी की वजह। यदि बंदा जो नेमतें मांगता है ना, फिर उसका हक नहीं अदा कर पाता, अल्लाह नेमत वापस ले लेता है। ये सारा किस्सा इसमें आपने मैंने पढ़ा। अल्लाह ताला ने ऐसी कौमों को ऐसे ही तबाहो बर्बाद किया। और इसके बाद फिर एक अगली कौम में से इशारा आ रहा है किसकी तरफ, आइए देखिए। वलकद जात रुसुलुना इब्राहीम बिल बुशरा, और हमारे भेजे हुए पैगंबर इब्राहिम के पास खुशखबरी लेकर पहुँचे और सलाम कहा। उन्होंने भी जवाब में सलाम दिया और बग़ैर किसी ताखीर के बछड़े का बुना हुआ गोश्त ले आए। मेहमान नवाजी का खूबसूरत अंदाज, पूछने की बजाय बस रख दिया। क्या हुआ, अब जो देखा कि इनके तो हाथ भी इसकी तरफ नहीं पहुंच रहे, तो इनसे अजनबियत महसूस करके दिल ही दिल में इनसे खौफ खाने लगे। क़ालू ला तख़फ़ इन्ना अरसलना इला क़ौमी लूत, डरो नहीं, हम तो कौमे लूत की तरफ भेजे हुए आए हैं। वम्रतुहु क़ाइमा, उनकी बीवी खड़ी हुई थी और वो हंस पड़ी, तो हमने इसे इसहाक़ की और इसहाक़ के पीछे याकूब की खुशखबरी दी। इस आयत 71 को याद रखिएगा, सूरत यूसुफ़ में ये काम आएगी बात, खुशखबरी मिल रही है, यहाँ याकूब की, वहाँ याकूब की नस्ल का तज़किरा है। यहाँ थोड़ा सा इशारा मिला सिर्फ कौम लूत की तरफ। आइए अमल और तदब्बर के नुक्ते। शिर्क की तमाम इकसाम से अपनी बरात पर अल्लाह को गवाह बनाए, अल्लाह से कहा करें, अल्लाह मेरे अंदर से शिर्क को खुरच के भी निकाल दें। असबाब को इख्तियार करते हुए अपने तमाम काम अल्लाह के सपोर्ट कर दें, अल्लाह ताला आपके लिए काफ़ी हो जाएगा। अपने इर्द गिर्द होने वाली किसी बुराई को देखकर हिकमत के साथ लोगों को इस बुराई से रोकिए। कुरानी रहनुमाई, तकब्बुर और सरकशी जैसी बुरी अखलाकी सिफात से बचना। इस बात पर यकीन रखिए कि ज़िंदगी में जो भी खैर आपको मिल रही है वो ख़ास अल्लाह के फजल और रहमत से है, उसी को मांगिए। अल्लाहुम्मा इन्नी असअलुका मिन फ़ज़लिका, ये दुआ मांगिए। जो आपको गुनाह की रग़बत दिलाता हो वो आपको अल्लाह के अज़ाब से नहीं बचा सकता, चुनाचे आप अल्लाह की इताअत पर साबित कदम रहिए। गौर व फिक्र की बातें, कोई भी शख्स अल्लाह की रहमत के बग़ैर निजात नहीं पा सकता, अगरचे इसके नेक अमाल बहुत ज़्यादा हों। पहले सलाम कीजिए फिर बात कीजिए, फरिश्तों से ये अदब सीखा इब्राहिम अलैहिस्सलाम के किस्से में। बुराई को देखकर खामोश रहना बुराई करने के मुतरादिफ है। अल्लाह हमें गूंगे शैतान होने से बचा ले। अब आगे किस्सा है इब्राहिम कंटिन्यू होता है आयत 72 से। कालत जा वही लता, वो कहने लगी हाय मेरी कमबख्ती, मेरे यहाँ औलाद कैसे हो सकती है, मैं खुद बुढ़िया और ये मेरे खामिन भी बहुत बड़ी उम्र के हैं, ये यकीनन बड़ी अजीब बात है। फरिश्तों ने कहा क्या तो अल्लाह की कुदरत से ताज्जुब कर रही है। अल्लाह की कुदरत से कौन ताज्जुब करता है, सोच लीजिए। क्या पता चला कि अल्लाह हर चीज़ पे कादिर है। तुम पर है इस घर के लोगों अल्लाह की रहमत और इसकी बरकतें नाजिल हों, बेशक अल्लाह ताला हमदो सना का सजावार और बड़ी शान वाला है। यहाँ देखिए अहले बैत का लफ्ज़ है, किसके लिए, बीवी और बच्चों के लिए, तो बीवी अहले बैत में शामिल होती है। फलम्मा ज़हबन इब्राहिम मर्राओ, और जब इब्राहिम का डर खौफ जाता रहा और इसे बिशारत भी पहुँच चुकी, तो हमसे कौम लूत के बारे में कहने सुनने लगे, यकीनन इब्राहिम बड़े तहम्मुल वाले नरम दिल और अल्लाह की जानिब झुकने वाले थे। अल्लाह ये खूबियाँ हमारे अंदर डाल दे। ए इब्राहिम इस ख्याल को छोड़ दीजिए, आपके रब का हुक्म आ पहुँचा है और इन पर ना टाले जाने वाला अजाब ज़रूर आने वाला है। और जब हमारे भेजे हुए फरिश्ते लूत अलैहिस्सलाम के पास पहुँचे तो वो इनकी वजह से बहुत गमगीन हो गए और दिल ही दिल में कुड़ने लगे और कहने लगे, वक़ाल हाज़ा यौमुन असीब, आज का दिन बड़ी मुसीबत का दिन है। वजा कौमुहु युहरऊन इलैही, और इनकी कौम दौड़ती हुई इनके पास आ पहुँची, वो तो पहले ही से बदकारियों में मुबतला थी। लूत अलैहिस्सलाम ने कहा कौम के लोगों ये हैं मेरी बेटियाँ जो तुम्हारे लिए बहुत ही पाकीज़ा हैं, अल्लाह से डरो और मुझे मेरे मेहमानों के बारे में रुस्वा न करो, क्या तुम में से एक भी भला आदमी नहीं। उन्होंने जवाब दिया तू बखूबी जानता है कि हमें तो तेरी बेटियों पर कोई हक नहीं है और तू हमारी असली चाहत से बखूबी वाकिफ़ है। देखिए गुनाहों के बाद ज़ुबान खुलनी अल्लाह के गज़ब को लाता, इसलिए आगे अजाब आने वाला है। क़ाला लौ अन्ना ली बिकुम कुव्वा, लूत अलैहिस्सलाम ने कहा काश मुझ में तुमसे मुकाबला करने की कुव्वत होती या मैं किसी ज़बरदस्त का आसरा पकड़ता। अब फरिश्तों ने कहा लूत हम तेरे परवरदिगार के भेजे हुए हैं, नामुमकिन है कि तुझ तक पहुँच जाएँ, बस तो अपने घर वालों को लेकर कुछ रात रहे निकल खड़ा हो, तुम में से किसी को मुड़कर भी नहीं देखना चाहिए सिवाय तेरी बीवी के, इसलिए कि इसे भी वही पहुँचने वाला है जो इन सब को पहुँचेगा। इन्ना मौइदहुम सुब, यकीनन इनके वादे का वक्त सुबह का है, क्या सुबह बिल्कुल करीब नहीं। फिर जब हमारा हुक्म आ पहुँचा हमने इस बस्ती को जेर व ज़बर कर दिया, ऊपर का हिस्सा नीचे कर दिया और इनके ऊपर और इन पर कंकरीले पत्थर बरसाए जो तह बतह थे, तेरे रब की तरफ से निशानदार थे और इन जालिमों से कुछ भी दूर ना थे। ये है वो जुर्म जो आज के दौर में प्रोटेक्ट किया जा रहा है। वैसे में तो हर दूसरी तरफ आपको ऐसे लगेगा कि ये एक इंसानी हकूक में सबसे पहला हक है, और वो क्या है कि जो जैसे चाहे अपनी हविस की आग बुझा ले। आने वाली नस्लों के लिए जो बड़ा ख़तरा है वो ये प्लेग है। शैतान ने हालात तो सारे बनवा दिए, गैजेट हाथों में है, माँ बाप कहाँ तक देखेंगे। इस वक्त अगर आप माँ बाप होने के नाते इस बारे के नाते एक अमल का नुक्ता लीजिए, अगर अपने बच्चों के दिल में अल्लाह का खौफ नहीं भरेंगे, तन्हाई में भी अल्लाह देख रहा है इसका यकीन नहीं दिलाएंगे, और उनको महंगे महंगे गैजेट्स देकर मटीरियलिज्म के आइडल की पूजा नहीं करवाएंगे, तो फिर अल्लाह ताला ज़रूर आपकी नस्लों की हिफाजत करेगा। कब, जब आप समझदार आँख खोल कर तरबियत करने वाले माँ बाप हैं। और जो माँ बाप सिर्फ बच्चों को दे के बस छोड़ दो, अब अपनी मर्जी, कुरान नहीं पढ़ाया, दीन नहीं सिखाया और दूसरी चीज़ों पर डाल दिया, वो परेशान है। तो हम यहाँ दुआ करते हैं कि अल्लाह हमारी नस्लों को इस कौम लूतियत के फेल से निजात दे, और शैतान जिस तरीके से इसके लिए राहें हमवार कर रहा है हम सबको उसके खिलाफ एक्शन लेने वाला बना दे। बड़े ही रकीक नुक्ते पर निस्फ होता है, अल्लाह ताला हमें इसका हक अदा करते हुए अल्हम्दुलिल्लाह कहने की तौफीक दे। अब अगली कौम, कौम शुएब, और आप पीछे सुन चुके हैं कि छः कौमें छः जुर्म। इस कौम का जुर्म माली मामलात में ख़यानत थी, इसका इस पारे के साथ ख़ास रब्त है। देखिएगा, वैला मत जना खा हम शोईबा। और हमने मदीन वालों की तरफ इनके भाई शोईब अलैहिस्सलाम को भेजा। उसने कहा है, मेरी कौम, अल्लाह की इबादत करो, इसके सिवा तुम्हारा कोई माबूद नहीं, और तुम नाप तोल में भी कमी न करो। मैं तुम्हें असुदा हाल देख रहा हूँ और मुझे तुम पर घेरने वाले दिन के अजाब का खौफ है। ऐ मेरी कौम, नाप तोल इंसाफ के साथ पूरी पूरी करो, लोगों को इनकी चीज़ें कम ना दो और ज़मीन में फसाद और ख़राबी ना पैदा करो। अल्लाह ताला का हलाल किया हुआ जो बच रहे तुम्हारे लिए बहुत ही बेहतर है, अगर तुम ईमान लाने वाले हो। मैं तुम पर कुछ निगहबान और दारोगा नहीं हूँ। उन्होंने जवाब दिया कि ऐ शुएब, क्या तेरी सलात तुझे यही हुक्म देती है कि हम अपने बाप दादों के माबूदों को छोड़ दें और हम अपने मालों में जो कुछ चाहें इसका करना भी छोड़ दें? यह है मेरा माल, मेरी मर्ज़ी। क्यों ज़कात मांगता अल्लाह हमसे, क्यों सदकात मांगते, इतनी मेहनत करके कमाते हैं। नाउज़ुबिल्लाह, इन नकलान तल हलीम और रशीद, तू तो बड़ा ही बावकार और नेक चलन आदमी है। मजाक करें, फन, मौकरी, एटीट्यूड प्रॉब्लम। कहा है, मेरी कौम, या कौमी, अरई तुम इन गुन तो अला बई जी ना तुम रबी। आजसी का अंदाज, नरमी का अंदाज, और हर नबी दलील पेश करता हुआ दिख रहा है आपको। कहा, मेरी कौम, देखो तो अगर मैं अपने रब की तरफ से रोशन दलील लिए हुए हूँ और इसने मुझे अपने पास से बेहतरीन रोज़ी दे रखी है, मेरा ये इरादा बिल्कुल नहीं कि तुम्हारे खिलाफ करके ख़ुद इस चीज़ की तरफ झुक जाऊँ जिससे तुम्हें रोक रहा हूँ। ये भी अमल का नुक्ता। मेरा इरादा तो अपनी ताकतवर इस्लाह करने का ही है, मेरी तौफीक अल्लाह ही की मदद से है, इसी पर मेरा भरोसा है और इसी की तरफ मैं रजू करता हूँ। अंबिया कराम वाला अखलाक अल्लाह में नसीब फरमाए। अमल के नुक्ते तदब्बुर के साथ, गुनाहगारों के लिए अल्लाह की रहमत और हिदायत की दुआ मांगे। हम कहते हैं हम तो उनके लिए अजाब की दुआ करेंगे, अल्लाह इनको पकड़े, इनको मारे। कितना सख्त दिल है हमारा। गुनाहों से नफरत कीजिए, गुनाहगारों से नहीं। दूसरों को खुशी पहुँचाने के लिए अच्छी खबरें सुनाइए और ये दुआ मांगिए, अल्लाहुम्मा वफ़िक़नी लिमा तुहिब्बुहु व तरदाहु, कि अल्लाह मुझे उस चीज़ की तौफीक दे जिससे तू मोहब्बत करे और जिससे तेरी रज़ा मिल जाए, क्योंकि अल्लाह की रज़ा सबसे बड़ी रज़ा है। कुरान पाक से रहनुमाई, जब अल्लाह का कोई हुक्म आ जाता है तो कोई इसको रोक नहीं सकता। थोड़ा हलाल नफ़ा बहुत ज़्यादा हराम नफ़े से बेहतर और बरकत वाला। हज़रत शुएब ने इसी बात की नसीहत अपनी कौम को की, जो किसी भलाई की दावत देना चाहता हो तो ज़रूरी है कि वो इसको समझने वाला, जानने वाला और इसका पुख्ता इल्म रखने वाला हो। आगे गौर व फिक्र की चंद बातें। रजुलुर रशीद का लफ्ज़ आया, ऐसा बहादुर और बुलंद हिम्मत जो नेकी का हुक्म दे और बुराई से रोके। आज बहुत थोड़े ऐसे लोग कहते हैं हम क्यों बुरे बने, ख़ानदानों में बैठ कर उनकी गलत चीज़ें देख सुन के आदतें, कहते हैं हम बुरे नहीं बनते। नहीं नहीं, हमें कोई ज़रूरत नहीं, डोंट टॉक अबाउट रिलीजन, माइंड योर बिजनेस। तो हम सबको रजुल रशीद के दर्जे पे ले आए। मुखलिस दाई लोगों के हक में मेहरबान और दर्दमंद होता है। नाप तोल में कमी करके लोगों पर जुल्म और ज्यादती नहीं करनी। हक और इंसाफ पर चलकर अपनी दुनिया को संवारना है। और ख़ास तौर पर फिर आगे जो कौम के साथ होने वाला है उसको देखिए, आयत 89 से, भैया कौम इला यचरी मन नकुम शिका की, और है मेरी कौम के लोगों, कहीं ऐसा ना हो कि तुमको मेरी मुखालफत इन अजाबों का मुस्तहक बना दे जो कौम नूह और हूद और कौम सवाले को पहुँचे, और कौम लूत तो तुमसे कुछ दूर भी नहीं। तुम अपने रब से इस्तग़फ़ार करो और इसकी तरफ तवज्जो करो, यकीन मानो कि मेरा रब बड़ी मेहरबानी वाला और बहुत मोहब्बत करने वाला है। सुभान अल्लाह, क्या हस्ती है रब की। क्या पता चला कि नबियों के दिल बड़े रकीक होते हैं, छोटी छोटी बातों पे दुख जाते हैं। कौमें उनके साथ गलत काम करती हैं और वो अंबिया कराम माँ बाप वाली मोहब्बत रखते हुए हमेशा उनको गुनाहों से इस्तग़फ़ार की दावत देते हैं। हर कौम के किस्से में इस्तग़फ़ार भी आया तो तौबा भी आया, क्योंकि यही आपके मेरे लिए नई ज़िंदगी का एक रास्ता है। आपको पता है कि इस्तग़फ़ार कई रास्ते खोलता है। आप खाना बना रही हैं, आप सफाई कर रहे हैं, कुछ भी नहीं कर रहे, ज़ुबान पे कलमा रखे इस्तग़फ़ार, और फिर साथ सोचिए अभी सुबह से अब तक क्या गुनाह हुआ है। जानते बूझते अनजाने में, इकराह के साथ, जबर के साथ, या मर्ज़ी से, या नफ्स की, जो भी गुनाह किए अल्लाह से इससे माफ़ी मांगा करें। और यही बातें आपको इन अंबिया कराम के किस्सों में से नबियों के करीब ले जाएंगी। तो दावत का काम हो नहीं सकता जब तक के दिल में मोहब्बत और रहमत ना हो। अब कौम का फिर जवाब सुनिए। बिल्कुल जैसे कभी बिगड़ी हुई औलाद माँ बाप के सब बातें नहीं करती, वो मुझे आपकी तो बात ही नहीं समझ आती, मामा पता नहीं क्या कहती हैं, ये नहीं पहनो वो नहीं करो। कभी बेटियाँ मामों के साथ ऐसी बातें करती हैं। आप इस सारे मिजाज को सामने रखते हुए इस बारे के थीम को लेकर ज़रा इस जुमले को सुनिए। कालू या शुएबू मा नफ़क़हु कसीर मिम्मा तकूल, यानी पूरा एटीट्यूड है इसमें तकब्बुर, खुद को बड़ा समझना। उन्होंने कहा ऐ शुएब तेरी अक्सर बातें तो हमारी समझ में नहीं आती, तेरे और हमारे बीच में तो बहुत जनरेशन गैप है, तेरी हमारी वेव लेंथ ही नहीं मिलती और हम तुझे अपने अंदर बहुत कमज़ोर पाते हैं। कई औलादें माँ बाप से ये बात करती हैं। हदीस है क़यामत के करीब औलादें नाफरमान हो जाएंगी। अब ये औलादों का कसूर है या अल्लाह ने कह दिया था कि मैंने अब 2025 के बाद नाफरमान औलादें पैदा कर दी? नहीं, रिस्क हलाल रिस्क हराम, मतान हसना मतान गुरूर। अपने पेरेंटिंग स्टाइल को चेक कीजिए। पेरेंटिंग सिर्फ वो 2-4 साल के बच्चे की नहीं होती, टीनेजर्स की भी पेरेंटिंग हो रही होती है। खुदा के लिए अपने बच्चों को इस दुनिया के शहर से निकालिए, बार बार उनको हज और उमरे के लिए लाइए। बाहर की दुनिया वालों को तो यही कहती हूँ, यहाँ इस्लाम का गलबा देखकर इस्लाम का रोब देखकर उनको अच्छा लगता है, लेकिन यहाँ फिर मासरत के साथ यहाँ आकर भी वो सिर्फ होटलों में बैठकर वही नमाज़ें पढ़कर और अच्छे अच्छे ब्रांडेड खाने खा के ना चले जाएं कि ये वहाँ नहीं खा सकते तो यहाँ खा लें। ये खा सकता खिलाइए, मैं खाने से मना नहीं करती, लेकिन हरम मस्जिद तवाफ पसीने का आना इतने लोगों का देखना नमाजों के वक्त में दुकानों का बंद होना ये चीज़ें उनके दिल में इस्लाम की इज्जत लाएंगी। क्योंकि बाहर कई दफ़ा वो मिनॉरिटी होते हुए कई गलत बातें सुन चुके होते हैं, तो या उनको हिस्ट्री से जोड़िए या उनको मक्का और मदीना के इस माहौल से जोड़िए। और अल्लाह यहाँ रहने वालों के भी दीन ईमान की हिफाजत फरमाए। हमें तो तेरी अक्सर बातें ही समझ नहीं आती, ये टोन कितनी आम हो गई आज, और आपको तो हम बड़ा वीक समझते हैं। बस आप छोड़ दीजिए, अगर तेरे कबीले का ख्याल ना होता तो हम तुझे संसार कर देते। अस्तग़फिरुल्लाह, धमकी देखिए, और हम तुझे कोई हैसियत वाली हस्ती भी नहीं गिनते। क्या जी रवैया नहीं है बड़ों के साथ? अब इतनी कड़वी कुसैली बातें सुन सुन कर फिर भी कौम को जवाब क्या देते हैं? काला या कौमी, आज भी माँ बाप भीगी बिलियाँ बने हुए मेरा बेटा 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 कर रहे होते हैं और बच्चे कई दफ़ा नहीं करते। और जो अच्छे बच्चे हैं वो बहुत अच्छे हैं, ये ना कहीं अच्छे नहीं बुरे, सारी दुनिया के बच्चे भी अच्छे हैं, सारी दुनिया में बुरे बच्चे भी हैं, सारी दुनिया के माँ बाप भी अच्छे हैं और सारी दुनिया में माँ बाप भी बुरे। इसमें कोई ईस्ट वेस्ट को ना जहन में रखिए, हर जगह हर तरह के लोग हैं, लेकिन अमूमियत पे क्यास करते हुए कहा जाए तो अब औलादें एटीट्यूड का शिकार हो चुकी हैं। जवाब सुनिए, उन्होंने जवाब दिया कि मेरी कौम के लोगों, क्या तुम्हारे नज़दीक मेरे कबीले के लोग अल्लाह से भी ज़्यादा इज्जत वाले हैं कि तुमने इसे पसे पुश डाल दिया है? यकीनन मेरा रब जो कुछ तुम कर रहे हो सबको घेरे हुए है। या कौम मलु अला मकानतिकुम, और ऐ मेरी कौम के लोगों अब तुम अपनी जगह अमल किए जाओ, मैं भी अमल कर रहा हूँ, तुम्हें इन करीब मालूम हो जाएगा कि किसके पास वो अजाब आता है जो इसे रुस्वा कर दे और कौन है जो झूठा है। तुम इंतज़ार करो, मैं भी तुम्हारे साथ मुंतज़िर हूँ। जब हमारे अजाब का हुक्म आ पहुँचा तो हमने शुएब को और इनके साथ तमाम मोमिनों को अपनी ख़ास रहमत से निजात बख्शी और ज़ालिमों को सब चिंघाड़ के अजाब ने धर दबोचा जिससे वो अपने घरों में ओंधे पड़े हुए हो गए। कलम यगनौफ़ीहा, गोया को इन घरों में कभी बसे ही ना थे। अलाबो दलील मदशन, अगर वो मदियन वालों के लिए भी वैसी ही दूरी हुई जैसी दूरी समूद के लिए हुई, यानी पिछली कौमों की मिसालें दी जा रही हैं। तो ये आप देखिए एक से एक कौम की तो हलाकत है और दिल पे बोझ भी पड़ता है। तो एक दुआ याद कर लीजिए, अल्लाह के गज़ब और अजाब से बचने की दुआ है। अल्लाहुम्मा ला तक्तुलना बिग़ज़बिका वला तुहलिकना बिअज़ाबिका वाफ़िना क़ब्ल ज़ालिका। ए अल्लाह, तो अपने गज़ब से हमें ना मार, अपने अजाब के ज़रिए में हलाक ना कर, और ऐसे बुरे वक्त के आने से पहले हमें बख्श दे। तिर्मिज़ी की रिवायत 3450 है। कभी भी ज़िंदगी में कहीं भी ऐसी कोई बात सुने کوئی سیلاب کی، کوئی طوفان کی، یا کوئی زلزلے کی، یا کوئی ایسی غضب غصے کی، یا دشمنوں کے غلبے کی، تو یہ دعا مانگ لیجئے کہ اللہ ہمیں ایسی عذابوں سے بچا لے. اور اللہ سے دعا کیا کریں کہ اللہ ہمیں کتاب سے ہدایت دے دے، عذاب سے نہ دینا. کیونکہ جو قومیں کتابوں سے نہیں ہدایت لیتی نا، اللہ پھر ان کو اپنی پکڑ سے ہدایت دیتا ہے. پھر آگے حضرت موسیٰ کا قصہ، یہ زیادہ نہیں ہے، تھوڑا سا ان کا تذکرہ ہے. وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ، اور یقیناً ہم نے ہی موسیٰ علیہ السلام کو اپنی آیات اور روشن دلیلوں کے ساتھ بھیجا تھا فرعون اور اس کے سرداروں کی طرف. پھر بھی ان لوگوں نے فرعون کے احکام کی پیروی کی اور فرعون کا کوئی حکم درست تھا ہی نہیں. سوچیے، اللہ ہے نا، وہ کہہ سکتا ہے. دنیا میں کوئی اس سے ڈرتا تھا تو ڈرتا رہے، اللہ کو کسی کا ڈر نہیں ہے. یقدم قومہ یوم القیامہ، وہ قیامت کے دن اپنی قوم کا پیش رو ہو کر ان سب کو دوزخ میں جا کھڑا کرے گا، اور وہ بہت ہی برا گھاٹ ہے جس پر لا کھڑے کیے جائیں گے. ان پر اس دنیا میں بھی لعنت چپکا دی گئی، اور قیامت کے دن بھی برا انعام ہے جو دیا گیا. ذالک من انباء القرى نقص علیک منها قائم وحصید. اب یہاں نبی صلی اللہ علیہ وسلم کو بات دی جا رہی ہے، یعنی سارے قصے پورے ہوئے، اب یہاں سے سورت کے اینڈ تک نبی صلی اللہ علیہ وسلم سے بات ہے. بستیوں کی یہ بعض خبریں جنہیں ہم آپ کے سامنے بیان فرما رہے ہیں، ان میں سے بعض تو موجود ہیں اور بعض کی فصلیں کٹ گئی ہیں. وَمَا ظَلَمْنَاهُمْ وَلَٰكِنْ ظَلَمُوا أَنفُسَهُمْ، ہم نے ان پر کوئی ظلم نہیں کیا بلکہ خود انہوں نے ہی اپنے اوپر ظلم کیا، اور انہیں ان کے معبودوں نے کوئی فائدہ نہ پہنچایا جنہیں وہ اللہ کے سوا پکارا کرتے تھے، جبکہ تیرے پروردگار کا حکم آ پہنچا، بلکہ اور ان کا نقصان ہی انہوں نے بڑھایا. وَكَذَلِكَ أَخْذُ رَبِّكَ، تیرے پروردگار کی پکڑ کا یہی طریقہ ہے جبکہ وہ بستیوں کے رہنے والے ظالموں کو پکڑتا ہے، بے شک اس کی پکڑ دکھ دینے والی اور نہایت سخت ہے. اِنَّ فِي ذَلِكَ لَآيَةً، یقیناً اس میں ان لوگوں کے لیے نشان عبرت ہے جو قیامت کے عذاب سے ڈرتے ہیں، وہ دن جس میں سب لوگ جمع کیے جائیں گے، اور وہ دن ہے جس میں سب حاضر کیے جائیں گے. نوٹ کر لیجئے، قیامت کے ناموں میں سے ایک نام قیامت کا دن، یوم مشہود. اسے ہم جو ملتوی کرتے ہیں وہ صرف ایک مدت معین تک کا ہے، جس دن وہ آ جائے گی مجال نہ ہوگی کہ اللہ کی اجازت کے بغیر کوئی بات بھی کر لے، بس ان میں کوئی بدبخت ہوگا اور کوئی نیک وقت. فمنہم شقی و سعید، اللہ ہمیں، ہمارے پیاروں، ہماری نسلوں کو سعید کرے، شقی نہ کرے. فاما الذین شقوا ففی النار، لیکن جو لوگ بدبخت ہوئے وہ دوزخ میں ہوں گے، وہاں چیخیں گے، چلائیں گے. وہ وہاں ہمیشہ رہنے والے ہیں جب تک آسمان و زمین برقرار رہے، سوائے اس وقت کے جو تیرا رب چاہے. یقیناً تیرا رب جو کچھ چاہے کر گزرتا ہے، لیکن جو نیک بخت کیے گئے وہ جنت میں ہوں گے، جہاں ہمیشہ رہیں گے جب تک زمین و آسمان باقی رہے، مگر جو تیرا پروردگار چاہے، یہ بے انتہا بخشش ہے. آپ نوٹ کیجئے، قوموں کی ہلاکت تباہی کے بعد رب کی بخشش اور عطا کی بات ہے، یعنی اللہ نے کسی جبر میں لا کر ان کو نہیں پکڑا، ان کے کرتوت ہی ایسے تھے. آیات پر عمل دیکھیے، لوگوں کو آگاہ کرنا ہے کہ اللہ کا قانون کسی کی پرواہ نہیں کرتا، ہمیں ہی اللہ کے قانون کو ماننا پڑے گا. صبح و شام سید الاستغفار پڑھیے، کیونکہ اس بارے میں توبہ استغفار کا تذکرہ صبح اور شام کی دعاؤں کا حصہ بنا لیجئے. افراد کے ظلم اور اقوام کے ظلم سے اللہ کی پناہ مانگیے، تو دعا کرتے ہیں کہ اللہ میں کسی پہ ظلم کروں یا کوئی مجھ پہ ظلم کرے، مجھے اس سے اپنی پناہ میں رکھنا. قرآن سے رہنمائی، کسی دائی یا نیک شخص سے بغض نہ رکھیں کہ کہیں شیطان اس بہانے سے آپ کو نیکی اور عبادت سے دور کر دے. تقلید کا فتنہ بہت سخت ہوتا ہے، لہذا صحیح دلیل کو اپنائیے، لوگوں کی باتوں کو نہیں. قرآنی واقعات صرف تسلی کے لیے نہیں بلکہ عبرت اور نصیحت کے لیے ہیں. غور و فکر کی باتیں، اللہ مومنوں سے محبت کرنے والا ہے اور مومنین بھی اس سے محبت کرتے ہیں. اصلاح کا کام اتنا ہی مطلوب ہے جتنی طاقت ہو اور جتنا ممکن ہو. دنیا میں برائی کی طرف لے جانے والا قیامت کے دن جہنم کی طرف لے جائے گا، اس کو ہائی لائٹ کریں. کفر اور گناہ کا ارتکاب بندے کا اپنے اوپر ظلم ہے، اللہ تعالیٰ اس سے سب کو محفوظ رکھے. اب آخری آیتیں، آیت 109 سے دیکھیے گا. ف فلا تک فی مریت مما یعبد هؤلاء، اس لیے آپ ان چیزوں سے شک و شبہ میں نہ رہیے جنہیں یہ لوگ پوچھ رہے ہیں، ان کی پوجا تو اس طرح ہے جس طرح ان کے باپ داداؤں کی اس سے پہلے تھی، ہم ان سب کو ان کا پورا پورا حصہ بغیر کسی کمی کے دینے والے ہیں۔ وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ، یقیناً ہم نے موسیٰ علیہ السلام کو کتاب دی، پھر اس میں اختلاف کیا گیا، اگر پہلے ہی آپ کے رب کی بات صادر نہ ہو گئی ہوتی تو یقیناً ان کا فیصلہ کر دیا جاتا، انہیں تو اس میں سخت شبہ ہے، یقیناً ان میں سے ہر ایک جب ان کے روبرو جائے گا تو آپ کا رب ان کے اعمال کا پورا پورا بدلہ دے گا، بے شک وہ جو کر رہے ہیں ان سے وہ باخبر ہے۔ فاستقم کما امرت ومن تاب معک، یہ اہم آیات ہے، غور سے سنیے گا۔ بس آپ جمے رہیے جیسا کہ آپ کو حکم دیا گیا ہے، اور وہ لوگ بھی جو آپ کے ساتھ توبہ کر چکے ہیں، خبردار آپ حد سے نہ بڑھیے، اللہ آپ کے تمام اعمال کو دیکھنے والا ہے۔ علماء میں سے اکثر کا خیال ہے کہ یہ ہے وہ آیت جس کی طرف آپ نے اشارہ کیا کہ شیبت نہودن و خواتوہا، مجھے سورت ہود اور اس کی بہنوں نے بوڑھا کر دیا، کیونکہ اس آیت میں اللہ کے نبی کو ایک بہت بڑی ذمہ داری دی گئی ہے، اور وہ کہ استقامت کی۔ دیکھیے، جب لوگ آپ کی بات مانیں تو آپ کا اللہ کی بات ماننا بہت آسان لگتا ہے، لیکن جب لوگ نہ مانیں اور پھر آپ اللہ کی مانتے رہیں، پھر بلاتے رہیں، بڑا مشکل ہے۔ آپ لوگوں کو بلائیں، لوگ جھوم جھوم کے آئیں، بہت آسان ہوگا، لیکن آپ لوگوں کو بلائیں اور لوگ آئیں نہ، پھر آپ جمع رہیں، یہ بہت مشکل لگتا ہے۔ تو اللہ نے نبی صلی اللہ علیہ وسلم کو یہاں استقامت کی بات کہی، پھر ساتھی فرما دیا ولا ترکنوا الی الذین ظلموا، دیکھو ظالموں کی طرف ہرگز نہ جھکنا ورنہ تمہیں بھی دوزخ کی آگ لگ جائے گی۔ اللہ اکبر کبیرہ، ایسا ہونا نہیں تھا، صرف انداز ہے سمجھانے کا۔ اور اللہ کے سوا اور تمہارا مددگار نہ کھڑا ہو سکے گا اور نہ تم مدد دیے جاؤ گے۔ اب دیکھیے اللہ کا قانون کتنا بے لاگ ہے، وہاں کسی کی نہیں چلتی، اپنی فکر کریں ہم سب۔ وقم الصلاۃ طرفی النہار وزلفا من اللیل، دن کے دونوں سروں میں نماز پڑھیے اور رات کی کئی ساتوں میں بھی، یقیناً نیکیاں برائیوں کو دور کر دیتی ہیں۔ یہ نصیحت ہے نصیحت پکڑنے والوں کے لیے، آپ صبر کرتے رہیے، یعنی کہ ایک دفعہ کریں، کرتے ہی رہیے، یقیناً اللہ تعالیٰ نیکی کرنے والوں کا اجر ضائع نہیں کرتا۔ اب یہاں قوم کو اشارہ دیا جا رہا ہے ایک بات کی طرف، فَلَوْ لَكَانَ مِنَ الْقُرُونِ مِنْ قَبْلِكُمْ، بس کیوں نہ تم سے پہلے زمانے کے لوگوں میں سے اہل اہل خیر لوگ ہوتے جو زمین میں فساد پھیلانے سے روکتے، سوائے ان چند کے جنہیں ہم نے ان میں سے نجات دی تھی، ظالم لوگ تو اس چیز کے پیچھے پڑ گئے جس میں انہیں آسودگی دی گئی تھی، اور وہ گناہگار لوگ تھے۔ آپ کا رب ایسا نہیں کہ کسی بستی کو ظلم سے ہلاک کر دے اور وہاں کے لوگ نیک ہوں، اگر آپ کا پروردگار چاہتا تو سب لوگوں کو ایک ہی راہ پر ایک گروہ کر دیتا، وہ تو برابر اختلاف کرنے والے ہی رہیں گے، سوائے ان کے جن پر آپ کا رب رحم فرمائے، انہیں تو اس لیے پیدا کیا گیا ہے، اور آپ کے رب کی یہ بات پوری ہے کہ میں جہنم کو جنوں اور انسانوں سب سے پر کر دوں گا، یعنی آخر میں جنت بھی بھری جائے گی اور جہنم بھی۔ اور سارے قصوں کے بعد اب نبی سے کیا کہا گیا، وَكُلَّ نَقُصُ عَلَيْكَ مِنْ أَنْبَاءِ رُسُلْ، کبھی قصص الانبیاء کا انداز ہوتا ہے، کہیں انباء و رسول کا انداز ہوتا ہے۔ قصص الانبیاء میں انبیاء کرام کی زندگی ہوتی ہے، اور انباء و رسول میں قوموں کا رویہ زیادہ سامنے آتا ہے۔ رسولوں کے سب احوال ہم آپ کے سامنے آپ کے دل کی تسکین کے لیے بیان کر رہے ہیں، آپ کے پاس اس صورت میں بھی حق پہنچ چکا جو نصیحت اور واس ہے مومنوں کے لیے۔ ایمان نہ لانے والوں سے کہہ دیجئے کہ تم اپنے طور پر عمل کیے جاؤ، ہم بھی عمل میں مشغول ہیں، اور تم بھی انتظار کرو، ہم بھی منتظر ہیں۔ زمینوں اور آسمانوں کا علم غیب اللہ تعالیٰ ہی کو ہے، تمام معاملات کا رجوع بھی اسی کی جانب ہے، بس تجھے اس کی عبادت کرنی چاہیے اور اسی پہ بھروسہ رکھنا چاہیے، اور تم جو کچھ کرتے ہو اس سے اللہ تعالیٰ بے خبر نہیں۔ کتنا دو ٹوک انداز ہے، آئیے تدبر اور عمل کے نقطے، آیات پر عمل، نیک لوگوں کی صحبت اختیار کریں اور نیکی پہ خود کو مائل کریں، گناہ کرنے والوں کے ساتھ حکمت کے ساتھ نصیحت کریں، لیکن حکمت کا نام لے کر نصیحت کرنا نہ چھوڑیں، دو جھگڑا کرنے والوں میں صلح کروا کر اللہ کی مدد حاصل کریں، قرآنی رہنمائی، اسلام پر ثابت قدمی کے لیے قرآن اور سنت کے ہر حکم کی پابندی اور خواہشات نفس سے دور رہنا ضروری ہے۔ ناز و نعم اور آسائشوں کی بہتات حق سے بھٹک جانے کے اسباب میں سے، اس پہ سوچ لیں 3 سیکنڈ۔ یہ ہے پارے کا تھیم، مٹیریلزم۔ پودے کو زیادہ پانی دینا تو بھی گل جاتا ہے، اولادوں کو زیادہ پانی نہ دیں، ایک ہاتھ سے کھینچ کے رکھیں۔ اگر ایک دن ان کی پسند کا کھلاتے ہیں نا تو دوسرے دن اپنی پسند کا کھلائیں، اگر 2 دن کھانا اچھا بن جائے تو تیسرے دن بچا کھچا کھانا کھلائیے۔ آنکھیں موٹی ہو جاتی ہیں روز نعمتوں کو کھا پی کے، اور اپنے اوپر بھی یہی کیجیے۔ ہفتے میں ایٹ لیسٹ 1 دن افطاری میں کچھ نہ بنائیں، پچھلے دنوں کا بچا کھچا کھائیے۔ 1 دن مصنون طریقے سے صرف کھجور اور پانی ہی لے لیجیے، ہمیں تو رونا ہی نہ آ جائے۔ اللہ اکبر کبیرہ، ہم نے منتھ آف فاسٹنگ کو منتھ آف فیسٹنگ بنا دیا۔ نیت کیجیے کوئی ایسا کام جو آپ کے قرآن سننے سنانے یا اس کام سے روکنے پہ بنے، اس کو چھوڑ دیجیے۔ آسان سی افطاریاں بنائیے، سیدھی سادھی، جو بنے بھی آسانی سے اور کھایا بھی آسانی سے جائے اور ہضم بھی ہو جائے۔ تو بچوں کو سکھائیے کہ روزے کا مقصد تقویٰ ہے، نہ کہ پکوڑے اور سموسے اور کھانے پینے۔ اختلافات اور تفرقے کی جگہوں سے دور رہیے، اللہ سے مغفرت اور بخشش ہی بندے کا اصل مقصد ہے، جبکہ توبہ اس کا ذریعہ۔ ہر وہ عمل جو خالص اللہ کے لیے رسول کی شریعت کے مطابق نہ ہو وہ بیکار اور باطل ہو جائے گا۔ غور و فکر کے گوشے صراط مستقیم پر ثابت قدمی دشمن اور مخالفین پر غلبہ پانے میں مددگار ہے۔ ظالموں سے نرمی نہیں برتنی، کفر اور بدعت میں مبتلا لوگوں سے الگ ہو جانا ہے۔ شریعت کے احکامات پر عمل کرتے ہوئے مشکل اور نفس پر چوٹ پڑتی ہے، اس لیے صبر کا دامن تھامے رہیے۔ اور اللہ تعالیٰ نے سورت پوری کرائی خود۔ پہلی سورت کیا تھی؟ یونس، نبی کا نام۔ دوسری سورت کیا تھی؟ خود، نبی کا نام۔ تیسری سورت، یوسف، نبی کا نام۔